अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालका विभिन्न ठाउँबाट मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। त्यसै गरी मानव अधिकार शिक्षा रेडियो कार्यक्रम संखुवा सभाको पाखरीवास एफएमबाट आइतबार साँझ 6:30 र कास्कीको रेडियो राइट्स 105.3 MHz आइतबार बिहान 8:15 प्रसारण हुन्छ। यो कार्यक्रम रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np बाट पनि आइतबार बिहान 8:15 विश्वका जुनसुकै स्थानबाट पनि सुन्न सक्नुहुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी संसारका जुनसुकै स्थानमा पनि चाहेका बेला सुन्न सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.nepalmediaonline.com मा पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड समेत गर्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा www.facebook.com/insecradio लाइक गरी नियमित जानकारी लिन तथा सोही पेजमा प्रतिक्रिया जनाउन समेत सक्नुहुन्छ। हाम्रो फेसबुक पेजमा गएर दिइएको लिंक मार्फत पनि मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्न सक्नुहुन्छ।
पछिल्लो समय असल आचार व्यवहारमा कमी आएको हो कि भन्ने चिन्ता चौतर्फी छाएको छ। सरकारी अड्डादेखि सामान्य नागरिकमा पनि नैतिकता, असल आचरण र सुविचारमा कमी आउन नदिन सचेत नागरिकले बेलैमा खबरदारी गर्नु आवश्यक हुन्छ। चलनमा रहेको असल संस्कार नै सदाचार हो। संविधान र संवैधानिक मार्गदर्शन, कानूनको शासन र न्याय प्रेरित कार्यशैलीका लागि सदाचार नीतिको आवश्यकता पर्छ। राज्यका निर्माता र संचालक नागरिक हुन्, उनीहरू स्वतन्त्र र सार्वभौम छन्। त्यसैले उनीहरूले संगठित वा असंगठित रहेर व्यवहार गर्दा राष्ट्रिय उत्तरदायित्व निर्वाहका दृष्टिकोणले हर घड़ी कर्तव्य पालना गरिरहनु नै पर्छ। सबै क्षेत्रमा सदाचार आवश्यक हुन्छ नै। गैर सरकारी संस्था चाहिँ अहिले कस्तो अवस्थामा छन् त? कार्यक्रममा नेपालको अग्रणी गैर सरकारी संस्था इन्सेकका अध्यक्ष सुबोध राज प्याकुरेलसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं। कार्यक्रममा मानव अधिकार समाचार, मनोज गजरेलको प्रस्तुति, मानव अधिकार नाट्य श्रृंखला धरती आकाश र मानव अधिकार सामान्य ज्ञान प्रस्तुत गर्छौं। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं मानव अधिकार समाचारबाट। मानव अधिकार संरक्षण र सम्वर्धनका लागि मीडिया साझेदारी बैठक जेठ 1 गते धनुषामा सम्पन्न गरिएको छ। मानव अधिकारका सवालहरू मीडिया मार्फत उठान गर्न तथा समाचार प्रेषित गर्ने सवालमा मीडियाको भूमिका लगायत विषयमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा मीडिया साझेदारी बैठक गरिएको हो। मानव अधिकारका सवाल तथा घटनाहरूको समाचार बनाइरहँदा प्रत्येक घटनामा मानव अधिकारका हनन, अपराध र ज्यादती के भएको हो भन्ने कुराको जानकारी हुन पत्रकारका लागि मानव अधिकारको तालिम हुनुपर्ने पत्रकार घनश्याम मिश्रले बताउनुभयो। काठमाडौँ कार्यालयका संयोजक कृष्ण गौतमले पत्रकारहरू अग्रपंक्तिका मानवाधिकार कर्मी भएकाले उनीहरूको सुरक्षाको सवालमा इन्सेकले विगतदेखि नै काम गर्दै आएको बताउनु भएको समाचार धनुषाबाट विनोद कुमार रविदासले पठाउनु भएको छ। सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादीबाट 15 वर्ष अघि हत्या गरिएका नौबैनी गाउँपालिका 6 का झविलाल रिजाल, उनका भाइ बुद्धिप्रकाश रिजाल र मधु रिजालका घर परिवारले हालसम्म राहत नपाएको गुनासो गरेका छन्। झविलाल रिजालका 26 वर्षीय छोरा सुशील रिजालले उक्त गुनासो गर्नुभएको हो। बाबालाई तत्कालीन माओवादीले काका मधु रिजालको घरमा रहेको अवस्थामा 2060 साल मंगिर 1 गते हत्या गरेका हुन्। किन मारेका हुन् अहिलेसम्म जवाफ खोजिरहेको छु, उहाँले भन्नुभयो। माओवादीले झविलाल रिजालसँगै सोही दिन मधु रिजाल र बुद्धिप्रकाश रिजालको पनि धारिलो हतियार प्रयोग गरी हत्या गरेको सुशील रिजालले बताउनुभयो। उक्त घटनामा हत्या भएका 3 जनाकै परिवारले हालसम्म राहत पाएका छैनन्। राहतका लागि पटक पटक स्थानीय शान्ति समिति, जिल्ला प्रशासन कार्यालयमा आवश्यक प्रक्रिया पुर्याई निवेदन दिएको भए पनि हालसम्म राहत नपाएको गुनासो गरेको खबर प्युठानबाट रविन्द्र पाण्डेले पठाउनु भएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ प्रस्तावित सदाचार नीति र नागरिक संस्थाका सरोकारका विषयमा तयार पारिएको रेडियो सामग्री। नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिक संस्थालाई लक्षित गरी सदाचार नीति ल्याउने तयारी गरेको छ। नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिक संस्थालाई लक्षित गरी सदाचार नीति ल्याउन लागेको छ। साँच्चै भन्ने हो भने यस्ता नीतिले सरकारी अधिकारी, गैर सरकारी क्षेत्र, पत्रकार, वकिल लगायत सबै क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई बाँध्नु आवश्यक छ। भ्रष्टाचारको दलदलमा दलिएको नेपाललाई माथि उकास्नका लागि पनि सदाचार नीति आवश्यक बनेको हो। मुलुकलाई समृद्धिको यात्रामा अघि बढ़ाउन सदाचारितालाई मलजल गर्नुको विकल्प छैन। आजको कार्यक्रममा भने हामी गैर सरकारी संस्थाको सदाचारका बारेमा चर्चा गर्दैछौं। 2072 साल असोज 3 गते जारी गरिएको संविधानमा उल्लेखित प्रावधान अनुसार स्थानीय तह, प्रदेश र संघको निर्वाचन सम्पन्न भइसकेको छ। यी तीन तहका संरचनाले आफ्नो कार्यकारी, विधायकी र न्यायिक अधिकारको अभ्यास शुरूआत गर्नुले अनेक खालका अन्यलबीच संविधान सभाद्वारा जारी नेपालको संविधान कानूनको दिशातर्फ अगाडि बढ़ेको बताइन्छ। नेपालको संविधानले परिकल्पना गरेबमोजिम संघीय संसद, प्रदेशसभा र स्थानीय सभाले संवैधानिक क्षेत्राधिकारभित्र रहेर कानून निर्माण गर्ने र कार्यपालिकाले त्यसको कार्यान्वयन गर्नु तीनै तहको जिम्मेवारी हो, जुन कामको अभ्यास पनि भइसकेको छ। नेपालमा औपचारिक रूपमा दर्ता भएका नागरिक संघ संगठनहरू जो गैर सरकारी संस्थाको रूपमा संस्था दर्ता ऐन 2034 बमोजिम जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् र अनौपचारिक समूह वा सामुदायिक वर्गीय संघ संगठनका रूपमा कार्यरत छन्। विशेषत नागरिक संघ संगठनहरूले नागरिक आवाजको रूपमा नीतिगत पैरवी, अभ्यास र शासन प्रशासन सुधारका लागि अभियान, कुरीति र अव्यवस्था परिवर्तन गर्न सक्रिय कार्यक्रम र राष्ट्रको विकास लक्ष्य प्राप्त गर्न सहयोगीको भूमिका खेलेका छन्। नेपालमा नागरिक संघ संगठनको मूल प्रवृत्ति विकास लक्ष्य प्राप्त गर्न राज्यको सहयोगी र नागरिक अधिकार तथा लोकतान्त्रिक मूल्यको संवैधानिक, कानूनी, नीतिगत व्यवस्था र त्यसको कार्यान्वयनको प्रत्याभूतिको पक्षमा पैरवी तथा अभियन्ताको रूपमा स्थापित रहेको छ। नेपालभित्र दर्ता भएका गैर सरकारी संस्थाको संख्या लगभग 50,000 उल्लेख गरिए पनि क्रियाशील गैर सरकारी संस्थाहरूको संख्या यकिन छैन। गैर सरकारी संस्था बाहेक पनि निकै ठूलो संख्यामा सामुदायिक वर्गीय संघ संगठनहरू पनि क्रियाशील रहेका छन्। संगठित रूपमा रहेका समूहहरू पनि गाउँमा अहिले पनि क्रियाशील पाइन्छन्। त्यस्ता गैर सरकारी संस्थाहरूबाट सदाचारको आशा गर्नु सरकारले गैर सरकारी क्षेत्रप्रति गरेको विश्वास हो। यो विश्वासलाई कायम राख्न गैर सरकारी संस्था महासंघ तथा अन्य सबै गैर सरकारी संस्थाको एकता, समन्वय र सहकार्यको आवश्यकता छ। हुन त कतिपय गैर सरकारी संघ संस्थाहरूका काम कारवाही भ्रष्टाचार उन्मुख भएको पनि बेला बखतमा समाचार आउने गर्छ। तर त्यस्ता काम कारवाहीलाई रोक्नका लागि समाज कल्याण परिषद लगायत विभिन्न निकायहरू क्रियाशील हुनुपर्छ। सरकारी संयन्त्रहरू सक्रिय नबन्ने र गैर सरकारी संस्थाहरू मात्रै बढी सदाचारित हुनुपर्छ भन्ने अभिप्राय हो भने त्यसलाई सच्याउनु अहिलेको आवश्यकता हो। अब हामी प्रस्तुत गर्दैछौ गैर सरकारी संस्था र तिनीहरूमा हुनुपर्ने सदाचारिताका बारेमा इन्सेकका अध्यक्ष सुबोध राज प्याकुरेलसँग गरिएको कुराकानी।
त्यो सदाचार नीतिको मस्यौदाको बारेमा प्रधानमन्त्रीको सचिवालयमा एउटा बैठक राखिएको थियो, छलफल। त्यो सदाचार नीतिले साँच्चै भन्ने हो भने यो राष्ट्रको नै बेजत गरेको छ भनेर मैले भने। सदाचार भनेको के हो त? सदाचार भनेको असल चालचलनको संग्रह हो। त्यसलाई चाहिँ नै क्लिष्ट बनाउनु हुँदैन। हरेक व्यक्तिको मनमा ईश्वरको वास हुन्छ भन्छ नि, त्यो र कानूनको शासनको सिद्धान्त एउटै हो। दृष्टिविहीन, अक्षर नचिनेको, कान नसुन्ने मान्छेले पनि के अपराध हो र होइन भन्ने त उसको आत्माले बोल्छ नि, त्यही हो कानूनको शासन र हरेकको मनमा ईश्वरको वास हो। अब यो सदाचार नीतिले के गर्यो भन्नुहोला भने, कसलाई कस्तो सदाचार, कसलाई कस्तो सदाचार, यो लेख्दा लेख्दा यो त कस्तो भयो भने 10 महाभारत जति मोटो लेख्दा पनि नसकिने सदाचारको थालनी गर्यो उसले। अनि हुँदाहुँदा कहाँ गएर हात हाल्यो भन्नुहोला भने, वैदेशिक सहयोग लिने नागरिक संगठन र नलिने नागरिक संगठन भनेर छुट्या आयो। सदाचार भन्ने कुरा त के हो भने, राष्ट्रको नियम कानून र त्यो नियम कानून भित्र अन्तर्निहित सदाचार, त्यसलाई परिपालना गर्ने हो। त्यसै भएको हुनाले अदालतले निर्णय गर्दाखेरि कानूनका अक्षर मात्र हेरेर निर्णय गर्ने कुनै न्यायाधीश छ भने त्यो न्यायाधीश भनेको धरतीको सबभन्दा पंगु न्यायाधीश हो भनिन्छ। त्यो न्यायाधीशले समग्र संवैधानिक चिन्तन, समग्र न्यायको अवधारणालाई परिभाषित गर्ने गरी, त्यसलाई मार्गदर्शन गर्ने गरी, नजिर स्थापना गर्ने गरी फैसला गरेपछि मात्रै त्यो चाहिँ वास्तविक न्याय सम्पादन हुन्छ। त्यसो भएन भने न्यायाधीशको निर्णय हुन्छ, न्याय हुँदैन। हामीहरूले जान्नु बुझ्नु पर्ने कुरा के हो भने, अदालतलाई किन न्यायालय भने अब यो सदाचार नीतिमा पनि त्यस्तै कुराहरू छन्। यो सदाचारको मस्यौदामा सदाचारी हुनको लागि मान्छेले आफ्नो वर व्यवहार र आफ्नो अनुशासनलाई कसरी व्यवस्थित गर्नुपर्छ भन्ने कुरा मात्रै उल्लेख गरे पुग्छ नि। जस्तो प्रत्येक व्यक्तिले कानूनको शासनलाई मान्नुपर्छ, जुन जुन निकायसँग आवश्यक स्वीकृति लिनुपर्ने हो अथवा जहाँ जहाँ सूचना गर्नुपर्ने हो त्यो गरेर मात्र आफ्नो काम कारवाही गर्नुपर्छ। नागरिकलाई कानूनले तोकिदिएको जे जति दायित्वहरू छन् ती सबै दायित्वहरू संगठित संस्थाको रूपमा अथवा व्यक्तिगत जीवनमा त्यसको परिपालना असल मनसायले गर्नुपर्छ। यस्ता कुरा लेखेर पो सदाचारको नीति बन्छ त। सदाचारको नीति भने बस चढ्दाखेरि टिकट काटेर चढ्नुपर्छ, बाटो हिँड्दाखेरि मनपरी थुक्नु हुँदैन, छरछिमेकीलाई गाली गर्नु हुँदैन। जस्ता पाठ लेख्न थाल्यो भने अघि नै मैले भने नि यो 10 वटा महाभारत लेखे जति लेख्दा पनि सकिँदैन, ज्याहै फल्नु चिज चाहिँ छुटेछ भन्ने पर्छ। त्यसो भएको हुनाले मलाई पूर्ण विश्वास के छ भने त्यो सदाचार नीति जुन लेखिएको छ त्यो सदाचार नीतिको मस्यौदा पनि अहिले सार्वजनिक गर्नु हुँदैन। यस्तो रद्दी कागज पनि लेख्दा रहेछन् हाम्रो नेपालमा भन्ने एउटा चाहिँ बेजतीको चाहिँ दस्तावेज बन्छ। त्यस्तो दस्तावेजमा हामीहरूले छलफल गर्नु पनि उपयुक्त हुँदैन। मलाई पूर्ण विश्वास छ कि सदाचार नीति बढीमा 11-12 बुँदैमा यस्तो सदाचार नीतिको रूपमा लेखिनेछ जसले हामी नागरिकहरूको जीवनको हरेक क्षेत्रमा कुन कुन व्यवहार चाहिँ वास्तवमा राम्रो व्यवहार रहेछ, कुन चाहिँ व्यवहार असल रहेछ भन्ने कुरालाई त्यसले उल्लेख गर्नेछ र त्यो व्यवहारलाई अझ राम्रो पार्नको लागि चाहिँ आफै स्वयं सृजनशील र अनुशासित भएर लाग्नुपर्छ भन्ने कुराको चेतना दिनेछ।
सदाचार नीति भनेछ यो त आचार संहिता जस्तो पनि छ, कतिपय कुरा त त्यो भन्दा नाग्यो भने त अरू कानूनहरूले पनि कारवाही गर्न त मिल्छ नि।
मैले अघि नै भने नि अपराध गर्यो भने त छानबिन गर्ने पुलिस छ नि त, वैदेशिक मुद्रा अपचलन गर्यो भने त्यो अपचलनलाई कारवाही गर्ने पनि छ, होइन मुद्रा निर्मलीकरणको कानून छ, तत्सम्बन्धी संरचना छ, भ्रष्टाचार निवारण सम्बन्धी निकायहरू छन् तत्सम्बन्धी संरचना छ। बरु त्यो सदाचारमा त लेख्ने के हो भने जुन जुन तहको चाहिँ नि सदाचारलाई उल्लङ्घन गर्नेहरू उपर नियन्त्रण गर्ने नियमन गर्ने जे जस्ता निकायहरू छन् ती सबै निकायको काममा सहजीकरण हुने गरी व्यक्ति र संस्थाले आफ्नो कामलाई व्यवस्थित गर्नुपर्नेछ पो भन्नुपर्छ।
पछिल्लो समय हाम्रो देशमा भ्रष्टाचार अलि बढ्दै गएको छ, त्यसलाई हेरेर पनि यतातिर चाहिँ यो सदाचार नीति ल्यायो भने अलिकति कम हुन्छ कि भन्ने आशय हो कि सरकार?
अब यो भन्यो भने कतिपयलाई चित्त दुख्ला, तर हाम्रो नेपालको कर्मचारी तन्त्र भने के हो भने कागजमा डंगुर काम गर्छ। त्यसले यति कागज लेख्छ नि यहाँ नियन्त्रण गरेको यसलाई शोधनी गरेको त्योसँग परामर्श लिएको भनेर एउटा फाइलमा तपाईँले 56 चाहिँ टिप्पणी आदेश सिफारिस भेट्टाउनुहुन्छ। त्यसको अर्थ के हो भने ऊ चकटी सेलाउन दिँदैन, चकटी तताको ततै 10-5 गरेर जागिर खान्छ। यसले बिग्रिया चाहिँ यो हो, त्यही कर्मचारीको चाहिँ जब्बर मानसिकता यो सदाचारको मस्यौदा खेसरा गर्दाखेरि देखिया छ। उसले खोजेको के हो भने कागजमा सबै लेख्दिने के ह्यान गर्ने छु त्यान गर्ने छु भनेर 12-27 कुरा लेख्ने र ल्याप्चे लगाएर छाप ठोकेर सही गराइदिने, अनि त्यो कर्मचारीको त जवाबदेही केही भएन नि त। मैले त यस्तो सबै तमासु गराएर स्वीकृति दिएको फल्नुले बिगारेछ भन्ने। अब यो सदाचार नीतिमा एउटा कुरो तपाईँले खोज्नुहोस्, कहीँ पनि अनुगमनकर्ता निकायको चाहिँ सदाचार के त? उसको अनुगमनको दायित्व छैन? उसको अनुसन्धान अध्ययन विश्लेषण परिमार्जन विकास यो 5 चरित्रको जवाबदेहिता छ कि छैन कर्मचारी तन्त्रको काँधमा? छैन। गफ हाँक्दा चाहिँ हामी स्थायी सरकार भन्ने, के हो स्थायी सरकार? सरकारको पनि स्थायी स्वरूप त उसले त खोज्नु पर्ला नि त, कसो गर्दा राम्रो हुन्छ के गर्दा राम्रो हुन्छ, गल्ती कमजोरी हटाउनलाई कस्तो व्यवहार गर्नुपर्छ, फारमहरू चाहिँ कसरी सरलीकृत गर्ने ताकि जसले पनि तुरुन्तै सूचना दिइहालोस्, सूचनाको विश्लेषण कसरी गर्ने, विश्लेषण गरिएको सत्यलाई कसरी उजागर गर्ने र त्यसको उपचार खोज्ने ताकि भविष्यमा अर्को गल्ती नहोस्। ऊ त के छ भने हातमा डण्डा लिएर उसले कोरेका अक्षरहरूबाट कसले कहाँ चुक्यो त्यसलाई डण्डा हान्न पाएदेखि म हाकिम हुन्थे भनेर बस्या कर्मचारी तन्त्र छ। यो कर्मचारी तन्त्रको मानसिकता भनेको के हो भने मैले जहिले पनि भन्छु कमान्डिङ जनरलको एउटा चाहिँ प्रावधान थियो राणाकालमा, उत्तर कमान्डिङ जनरल, दक्षिण कमान्डिङ जनरल, पूर्वी कमान्डिङ जनरल, पश्चिम कमान्डिङ जनरल, अनि राणा प्रधानमन्त्रीले आफ्नो दाजुभाइलाई 1 चाहिँ कमान्डिङ जनरल बनाएर दौडामा पठाउँथे। दौडामा पठाएपछि उसलाई जे मन लाग्यो त्यही उसले फैसला गर्थ्यो र त्यो चाहिँ कतै कुनै कानून नियमले चाहिँ सोध्न पुछ्न नपाइने गरी त्यो लागू हुन्थ्यो। यहाँसम्म कि मान्छेलाई मौलामा हालेर काटी पनि दिन्थे। त्यो मानसिकताले ग्रस्त भएको कर्मचारी तन्त्रको अवशेष यो अहिले जारी भएको खेस्रामा देखिया छ। आफू कुनै जिम्मेवारी लिनै नपर्ने, आफ्नो सदाचारको बारेमा चुइक्क पनि नबोल्ने, अरूलाई सबै सदाचार जति अरूलाई थुपार दिने, अनि त्यो अरूलाई थुपारेको सदाचारको अनुगमन गर्नेको सदाचार चाहिँ के त, उसको के क्षमता हुनुपर्ने, उसका कस्तो कार्यविधि हुनुपर्ने। र नेपाल त चाहिँ लोकतान्त्रिक गणतन्त्र हो, सार्वभौम सत्ता सम्पन्न नेपाली नागरिक, नागरिकलाई शिरमा राखेर सर्वोच्च पदमा राखेर सर्वोच्च स्थानमा राखेर अनि सदाचार कोर्नुपर्छ नि त, त्यो त कतै पनि मानसिकतै झल्किँदैन। त्यसैले मलाई पूर्ण विश्वास छ यो सदाचारको खेसरो चाहिँ खारिज हुन्छ र एउटा राम्रो खालको सुगठित सुसंगत सदाचार नीति जारी हुन्छ।
यो चाहिँ एनजीओलाई अंकुश लगाउनको लागि पूर्वाभ्यासको रूपमा
होइन, एनजीओलाई अंकुश लगाउनको लागि त अनेक निकाय छन् नि त। कसैले यदि गफलत गरेको छ भने, गैर कानूनी काम गरेको छ भने, सबभन्दा पहिले त के छ भन्नु होला भने, हाम्रो नेपालको लेखा परीक्षण सम्बन्धी जुन कानून छ त्यो विश्व स्तरीय छ, एसिया भरि एकदम उन्नत तहको छ त्यो। अब यो कुरो आफ्नै अडिट कानून अनुसार अडिटरले के गर्नुपर्छ, अडिटरले गरेन भने उसमाथि के कारवाही गर्ने हो, त्यो अधिकार लिएर बसेकाहरूले त्यस अनुसार सोचिदिए त कुरो सकिगयो नि, होइन? पहिलो कुरा। दोस्रो कुरो के छ भने, मान्छेले विदेशबाट पैसा ल्याओस् या स्वदेशबाट ल्याओस्, मुख्य कुरो त्यसको दुरूपयोग गर्नु भएन, अपचलन गर्नु भएन। तेस्रो कुरो के हो भने, नेपालको संविधानले नै संघ संस्था खोल्ने र चलाउने कुरा मौलिक अधिकारमा राखेको छ। त्यो मौलिक अधिकारमा भएको कुरा उपर के बन्देज लाउन सकिन्छ भन्ने बन्देजका दफा पनि तीनै छन्। त्यो बन्देज भन्दा माथि त ऊ जानै सक्दैन। पाँचौं महत्वपूर्ण कुरा के छ भन्नु होला भने, जस्तो अर्थ मन्त्रालयसँग विदेशी दाताहरूले सम्झौता नगरिकन कुनै पनि गैर सरकारी संस्थासँग गरिने साझेदारीको कार्यक्रम स्वीकृत हुँदैन। त्यहाँ के हुन्छ भने, मूल शीर्षक लेखिएको हुन्छ, जस्तो विद्यमान विभेद को उपचार गर्न भन्ने एउटा शीर्षक, ठूलो शीर्षक, ब्रोड हेडिङ भन्छ नि, त्यस अन्तर्गत कल्पना गर्नुहोस् कुनै विदेशी दाताले चाहिँ नि $50,00,000 छुट्या गैर सरकारी संस्था मार्फत काम गर्ने बाबुले हो, त्यसको सूचना त समाज कल्याण परिषदमा जान्छ। उसले त्यो ठ्याक्क कोड नम्बर हेरेर त्यो फाइल पल्टाएर त्यो ट्याली गरेर त्यस अनुसार कुन कुन एनजीओलाई कति कति पैसा गयो भन्ने कुरो उसले त्यहाँ कागजमा लेख्दै जान्छ। त्यो 50,00,000 मध्ये कति कति ककसलाई गयो उसले हेर्ने काम त्यो हो। उसको अर्को काम के हो भने, यो त ठूलो शीर्षक भयो, ठूलो शीर्षक भित्रको अन्तर्वस्तुहरू, क्रियाकलापहरू, जसलाई अंग्रेजीमा कम्पोनेन्ट भनिन्छ, त्यो कम्पोनेन्ट हेर्ने जिम्मेवारी त समाज कल्याण परिषदको हो नि। समाज कल्याण परिषदले के हेर्नु पर्यो भने, यो विभेद विरूद्धको उपचार को शीर्षकमा गरिएका जति पनि क्रियाकलापहरू छन् त्यसले विभेद छ कि छ भनेर नेपालको बेजत गर्ने, विभेदमा परेका मान्छे भनिएका मान्छेहरूलाई उराल धुराल गर्ने, राष्ट्रको बेजत गर्ने, त्यतातिर चाहिँ विभिन्न कम्पोनेन्ट बनाइएको छ कि वास्तवमा त्यो विभेदको जुन स्वरूप छ, त्यसको जुन कारण छ, त्यसको उपचार गर्नेतर्फ चाहिँ यो परियोजना चलाइएको छ, त्यो हेर्न जान्नु पर्यो नि त समाज कल्याण परिषदले, परेन? होइन भने त समाज कल्याण परिषद किन राख्यायो देशमा? अब समाज कल्याण परिषदले हेरेन भने सम्बन्धित मन्त्रालयले हेर्न जान्नु पर्यो, मन्त्रीले त अन्तिम जवाबदेही लिनुपर्छ नि त। उनले पनि हेरेन भने वैदेशिक सहयोगको मामिलामा चाहिँ नि राष्ट्रिय योजना आयोगमा सम्बन्धित देश नै बनाएको छ, जसले चाहिँ नि तपाईँको नागरिक संगठनहरूको क्षेत्रबाट भइरहेका कामको जवाबदेहिता लिएको छ। उनले त्यस सम्बन्धमा अनुसन्धान गर्नु पर्यो, विश्लेषण गर्नु पर्यो, नीतिगत तहमा के सुधार गर्नुपर्ने हो त्यो कुरो उसले सुझाउनु पर्यो। अहिले मैले जति कुरो तपाईँलाई भने, यो सबै कुरा गर्नको लागि तपाईँको चाहिँ नि सार्वभौम सत्ता सम्पन्न नेपाली जनता भनिसकेपछि जनताको सम्बन्धित तह र तबकासँग त नागरिक संवाद हुनु पर्यो नि त सरकारको, कि सरकारले चाहिँ नियुक्ति गरिदियो संवैधानिक निकायमा, म ठूलो भइहाले, म शासक, जनताले भोट हालेर मलाई जिताइहाले, म मन्त्री भइहाले, म शासक, अनि म चाहिँ अझ शासकले चाहिँ नियुक्त गरेको दाय बायाँ मलाई छोई चलाई गर्यो भने अदालतमा गएर चाहिँ न्याय निसाफ लिन पाउने, म स्थायी सरकार भनेर, कर्मचारी पनि सरकार, सबका सब सरकार, सबका सब शासक, यो मानसिकताले काम गरेको कुरा यो खेस्रामा हरेक हरफमा देखिन्छ। त्यसकारण यो मानसिकताको कमजोरी हो। जसरी तपाईँ हामी हाम्रो देशमा एउटा चाहिँ नै सर्वव्यापी सांस्कृतिक रूपान्तरण गर्नुपर्ने चरणमा हामी पुगेका छौं नि, हो त्यो चुनौतीलाई बुझ्ने मान्छेहरूले विश्लेषण गर्नको लागि चाहिँ यो बेकारको दस्तावेज काम लाग्छ।
अहिले तपाईँले सुन्नुभयो गैर सरकारी संस्था र तिनीहरूमा हुनुपर्ने सदाचारिताका बारेमा इन्सेकका अध्यक्ष सुबोध राज प्याकुरेलसँग गरिएको कुराकानी।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मनोज गजरेलको प्रस्तुति मानव अधिकार नाट्य श्रृंखला धरती आकाश।
धरती हाम्रो घर आकाश हाम्रो छाना छाना मुनि बरबरी हामी सबै जना
मायना दाजी कहाँ जानु भएछ?
त्यही त हामीलाई बोलाएर आफू चाहिँ कति ढिलो गरेको होला।
आज आउनुहुन्न दाजी, तीन दिनदेखि फोन सम्पर्कै छैन। त्यसो भए एकपटक मायना दाजीलाई कल गरौँ है नि त।
अँ त्यही त, आउने भए बसौ नआउने भए हामी पनि हिँडौँ।
ल गर न त गर, नेटवर्क चाहिँ टिप्दैन होला।
के को टिप्दैन, यहाँ रिङ गइसक्यो। ए दाजी नमस्कार है, म मिरोज बोलेको।
ए बाबु मिरोज, के छ हाल खबर? आकृतिको डुब्लीको के छ, के गर्दैछौ? भेट नभएको थुप्रै भयो। गर
हामी सबैलाई ठिक छ, तर तपाईँ चाहिँ हराउनु भयो नि।
के हराउनु भयो? झन् बुझ्यो झन् कठिन बुझ्यो बुझ्न कठिन। यता गाउँ घरतिर आसु भाउ, सदाचारको अभियान लिएर अर्को हप्ता आउँछु। गर नेटवर्क त्यति राम्रो छैन, सदाचारी भएर बस्दै गर है बाउ।
ल फोनै काटियो।
होइन यो फोन नै नलाग्ने ठाउँमा बुढा कहाँ गएछन्?
खै गाउँमा छु भन्नुहुन्थ्यो, सदाचारको अभियान लिएर रे।
भ्रष्टाचार विरोधी अभियान त थाहा थियो, यो सदाचार अभियान चाहिँ बुझिएन है।
सुन्दा उस्तै सुनिन्छ, भ्रष्टाचार र सदाचार दाजुभाइ होला नि।
कुरै नबुझी के बोले होला यो मिरोजले, सादा आचार भने होला नि।
आफूलाई जे कुरा प्रष्ट छैन त्यो विषयमा आफू भन्दा जान्नेलाई सोध्नु पर्छ। फोन लाउनु न दाजुलाई फेरि।
लगाऊ लगाऊ मिरोज, अहिले बुझिन्छ कि बा।
लाग्न त लाग्यो, कुरा बुझिन्छ कि बुझिन्न।
फेरि बुझ्छ कि बुझ्दैन। हेलो, यो फोनले पनि दुःख दिएर हैरान पार्यो, झन् बुझ्यो झन् कठिन बुझ्यो बुझ्न कठिन। मिरोज बाबु होइन?
हो दाजी, के भयो फोन काटिएको काटिएकै गर्छ त?
चाहिने कुरा सोध न, सदाचार भनेको के हो भनेर सोध न भाइ।
दाजी भ्रष्टाचार र सदाचारमा कस्तो भिन्नता छ? अरू कुरा नगरी फ्याट्ट भन्नुहोस् त।
ए तिमीहरू त्यसो भन्छौ, अब आफूलाई यहाँ झन् बुझ्यो झन् कठिन बुझ्यो बुझ्न कठिन। लु ठ्याक्क कुरो सुनिहाल, सदाचार र भ्रष्टाचार बीच आकाश जमिनको फरक छ, कुरो बुझ्यौ नि?
सबैभन्दा पहिले त आकाश जमिन बीचको भिन्नता नै थाहा हुनु पर्यो कति छ भनेर।
ए बाबा तिमीहरू के भएको, कुरोलाई कुलो जस्तो नघुमाऊ का। सुन, जहाँ सदाचार हुन्छ हेरी त्यहाँ भ्रष्टाचार हुँदैन, अनि जहाँ भ्रष्टाचार बलियो हुन्छ त्यहाँ सदाचार कमजोर हुन्छ, कुरो बुझ्यौ?
मैले त बुझे, आकृति र डुब्ली दाइले चाहिँ बुझ्नु भयो कि भएन?
दाजुले भनेको कुरा सुनेकै छैन, कसरी बुझ्नु?
ल ल दाजुले प्रश्न भन्नुहोस् त।
सुन सदाचार, ल तिमीहरूलाई कसलाई थाहा छ सद भनेको के हो, कसलाई थाहा छ?
सद भनेको राम्रो।
अनि आचार भनेको?
आचार भनेको अचार होला नि।
जे पायो त्यही, दाजी सामान्य मान्छेले बुझ्ने गरी भन्नु त सदाचार के हो?
तिमीहरू खाली ठट्टाहरू छौ, यहाँ सुन, सद भनेको राम्रो असल सत्य, आचार भनेको बानी। सद आचार झुठो नबोल्ने, असत्य नभन्ने, अपराध नगर्ने, अन्याय नसहने भनेको यही हो सदाचार। अब त कुरो बुझ्यौ? गर
बुझ्नै आँटेको थिएँ, फ्याट्ट फोन काटियो। तपाईँले बुझ्नुभयो डुब्ली दाई?
खै बुझे बुझे जस्तो लाग्यो, तर एउटा कुरा चाहिँ बुझिन मैले।
कुन कुरा बुझ्नु भएन?
मायानाथ दाजी सदाचारको अभियानमा लागेपछि भ्रष्टाचार विरोधी हाम्रो आन्दोलन त कमजोर हुने भयो नि, हो कि होइन?
सबै मान्छे सदाचारी भयो भने भ्रष्टाचार हुँदैन, भ्रष्टाचारी नै नभएपछि किन चाहियो विरोधी आन्दोलन?
कुरो चाहिँ ठिक गरी है आकृतिले।
तर एउटा कुरा है।
के कुरा?
सिङ्गो देश र जनता सदाचारी हुनलाई प्रधानमन्त्री, मन्त्री, सांसद, हाकिम सबै सदाचारी हुनुपर्छ। माथिबाटै सदाचारको अभियान चलेन भने यो कुरा कहिले सफल हुँदैन।
मायना दाजीले जस्तै कुरा गरिस् त कसरी?
मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्ने गर्छु नि त म पनि।
अहिले तपाईँले सुन्नुभयो मानव अधिकार नाट्य श्रृङ्खला धरती आकाश।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा सामेल मानव अधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगिता हो। यो कार्यक्रममा सोधिएका प्रश्नको सही जवाब दिने श्रोता मध्ये एकजनालाई गोला प्रथाबाट हरेक महिना पुरस्कार प्रदान गरिनेछ। त्यसैले आउनुहोस्, प्रतियोगितामा सामेल हुनुहोस् र पुरस्कार लैजानुहोस्। प्रतियोगितामा सहभागी हुने श्रोताले उत्तर पठाउँदा आफ्नो नाम र ठेगाना स्पष्ट रूपमा लेखेर मात्रै पठाउनुहोला। पत्र व्यवहार गर्दा सम्पर्क हुने फोन नम्बर टिपाउन पनि नबिर्सनुहोला। फोन सम्पर्क नभएका श्रोताको हातमा पुरस्कार ढिलो आउन सक्छ। कतै तपाईँको पुरस्कार आउन पनि ढिलो भएको त छैन? यदि त्यस्तो भएको छ भने हामीलाई सम्पर्क गर्नुहोला। यो कार्यक्रममा पत्राचार गर्ने अधिकांश श्रोताले कार्यक्रम नियमित सुन्ने जानकारी दिनुभएको छ। कार्यक्रम नियमित सुन्ने श्रोतालाई धेरै धेरै धन्यवाद। सामान्य ज्ञान प्रतियोगितामा सामेल हुने नियमित श्रोतालाई कार्यक्रमका बारेमा सुझाव पठाउन पनि अनुरोध छ। गएको महिना हामीले सोधेको प्रश्न थियो, संविधानको धारा कतिमा स्वास्थ्यको अधिकार उल्लेख गरिएको छ? यो प्रश्नको सही जवाफ हो धारा 35। संविधानको धारा 35 उपधारा 1 प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन। उपधारा 2 प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ। उपधारा 3 प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ र उपधारा 4 प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनिएको छ। प्रश्नको सही जवाब पठाउने मध्ये मोरङ घर भई ललितपुर खुमलटार बस्ने श्रीराम कोइराला गोला प्रथाबाट विजयी हुनुभएको छ। विजयी हुनुभएकोमा श्रीराम कोइरालालाई हार्दिक बधाई छ। तपाईंलाई पुरस्कार स्वरूप रेडियो 1 र मानवाधिकार सम्बन्धी पुस्तकहरू पठाउनेछौ। त्यसका लागि हामीलाई सम्पर्क गर्नुहोला, कार्यक्रम सुन्दै रहनुहोला, कार्यक्रमका बारेमा प्रतिक्रिया पठाउन भन्ने चाहिँ नबिर्सनुहोला। अब यो महिनाको प्रश्न, गैर सरकारी संस्था कुन कानून अनुसार दर्ता गर्ने गरिन्छ? प्रश्न फेरि एकपटक, गैर सरकारी संस्था कुन कानून अनुसार दर्ता गर्ने गरिन्छ? यो प्रश्नको सही जवाब जेठ मसान्तसम्म इन्सेको ठेगानामा आइसक्नु पर्नेछ। तपाईँको सुविधाका लागि पत्राचार गर्न पोस्ट बक्स नम्बर 2726 काठमाडौँ, इमेल गर्न radio.insec@gmail.com वा 01-521-8770 फोन गर्न सक्नुहुन्छ। त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी रेडियो कार्यक्रमको गतिविधि थाहा पाउन तथा सामान्य ज्ञानको उत्तर लेख्न सक्नुहुन्छ। निर्धारित समयभन्दा ढिलो गरी प्राप्त पत्रहरू हामी कार्यक्रममा समावेश गर्नेछैनौ। प्रश्नको जवाब पठाउँदा सम्पर्क नम्बर लेख्न भने नबिर्सनुहोला। जेठ महिनाका विजेता हामी असार महिनाको पहिलो साता यसै कार्यक्रम मार्फत घोषणा गर्नेछौं। तपाईँ www.facebook.com/insecradio लाइक गरी विस्तृत जानकारी प्राप्त गर्न तथा कार्यक्रमका बारेमा प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। तपाईँ यसै पेज मार्फत पनि मानवाधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगितामा सहभागी बन्न सक्नुहुन्छ। जानकारीका लागि फेरि एकपटक मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको फेसबुक पेज www.facebook.com/insecradio लाइक गर्नुहोस् र कार्यक्रमका बारेमा नियमित जानकारी राख्नुहोस् र कार्यक्रममा नियमित सहभागी बन्नुहोस्। उत्तर टिपाउनका लागि 01-521-8770 फोन गर्न पनि सक्नुहुन्छ। हवस् त, यसका साथसाथै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजित पालिखेका साथसाथै म रमेश प्रसाद तिमल सिन्हा पनि विदा माग्छु। नमस्कार।